आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशु ख्रीष्टको मधुर अनि अति नै सुन्दर नाममा जय मसीह भन्न चाहन्छु तथा नमस्कार। श्रोता, अघिल्लो दिनमा हामीले पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा मर्कुस एक अध्यायको पद एकदेखि पन्ध्र पदबाट देखिरहेका थियौं। विशेष गरेर हामीले त्यहाँ तीन कुरा देख्यौं। बप्तिस्मा दिने युहन्नाको सेविकाई, आफ्नो सेविकाईको लागि येशुको अन्तिम तयारी अनि येशुको सेविकाई र शिक्षा। येशुले आफ्नो सेविकाई गालिलमा आरम्भ गर्नुहुन्छ। आज हामी मर्कुस एक अध्यायको सोह्र पददेखि पैंतालिस पदसम्मबाट मनन गर्नेछौ। सबभन्दा पहिले हामी देख्छौ आफ्ना चेलाहरूलाई प्रभु येशु बनाउनुहुन्छ। एक अध्याय मर्कुस सोह्र पददेखि बीस पदमा भनिएको छ, गालिल समुद्रको किनारै किनार जाँदै हुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो, किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु। तिनीहरूले तुरन्तै आफ्ना जालहरू छोडे र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्दियका दुई छोरा याकुब र युहानालाई डुंगामा बसी जाल तुनिरहेका देख्नुभयो। उहाँले तुरन्तै तिनीहरूलाई बोलाउनुभयो र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुंगामा छोडेर उहाँको पछि लागे। मित्र, त्यहाँ तीन बेग्ला बेग्लै वा अलग अलगमा प्रेरितहरूलाई बोलावट भएको थियो, चेलाहरूलाई बोलावट भएको थियो। पहिलो युहान्ना एक अध्याय पैंतिसदेखि एकाउन्न पदमा हामीलाई भनिएको छ, जब उहाँ यरूशलेममा जानुभयो उहाँले यी मानिसहरूलाई भेट्नुभयो र उहाँले आम साधारण बोलावट दिनुभयो। साथै यो आकस्मिक र अनौपचारिक बोलावट थियो। तिनीहरू जान्न चाहे कि उहाँ कहाँ बस्नुहुन्थ्यो, किनकि बप्तिस्मा दिने युहान्नाले उहाँको चिनारी दिएका थिए। केही युहन्नाका चेलाहरूले उहाँलाई पछ्याए, तर तिनीहरू उहाँसँग रहेनन् र उहाँले त्यस समयमा तिनीहरूलाई मलाई पछ्याउ भनी सोध्नु पनि भएन। तिनीहरू आफ्नै माछा मार्ने पेसामा फर्की गए। अनि दोस्रो, अहिले हामी मर्कुसमा थाहा पाउँछौ कि उहाँको सेविकाईको आरम्भमा उहाँ गालिल समुद्रको किनारमा टहलिरहनुहुँदा यी चेलाहरूलाई माछा पकड़िरहेको अवस्थामा भेट्नुहुन्छ। उहाँ तिनीहरूलाई आफ्ना चेला हुनलाई बोलाउनुहुन्छ। तिनीहरू मानिसहरू समात्ने जालहारी हुनलाई बोलाउनुहुन्छ। तर हामी लुका पाँच अध्यायको पद एकदेखि एघार पदमा थाहा पाउँछौ कि तिनीहरू फेरि आफ्नो माछा पकड्ने व्यवसायमा फर्की गए। अनि तेस्रो अन्तिम बोलावट चाहिँ प्रेरित हुनलाई थियो। यो मर्कुस तीन अध्याय र मती दश र लुका छ अध्यायमा रेकर्ड गरिएको छ। तिनीहरू आफ्नो पुरानो पेसामा फर्की गएका थिए र सिमोन पत्रुसले भने, मबाट गइहाल्नुहोस् प्रभु, किनभने म पापी व्यक्ति हुँ। तिनको वास्तविक तात्पर्य के हो भने, तपाईँ गएर अर्को कुनै व्यक्तिलाई बोलाउनुहोस्, मलाई एक्लै छोड्नुहोस्, किनभने मैले तपाईँलाई धोका दिए, म पापी व्यक्ति हुँ। तर प्रभु येशूले तिनलाई त्याग्नु भएन। परमेश्वरलाई यसको निम्ति धन्यवाद होस्। त्यसैले प्रभु तिनीहरू कहाँ तेस्रो पल्ट आउनुभयो र प्रेरित हुनलाई चेला हुनलाई नियुक्त गर्नुभयो। पद एक्काइसमा भनिएको छ, तब उहाँहरू कफरनहूममा जानुभयो र तुरन्तै सबात दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। तपाईलाई यादै होला कि उहाँले विश्राम दिनमा गर्नुभएको कामको निम्ति धार्मिक अगुवाहरूले उहाँलाई प्रश्न गरे।
उहाँले युहन्ना 5:17 यसको स्पष्ट रूपमा बताउनुभयो, मेरो पिताले अझसम्म काम गर्नुहुन्छ, म पनि गर्छु। हामी यो देख्न गइरहेका छौं कि उहाँ दिनमा 8 घण्टा काम गर्नुभएन। भजन संग्रह 121:4 भनिएको छ, हेर इसरायललाई रक्षा गर्ने चाहिँ न उग्नुहुन्छ न सुत्नुहुनेछ। यो विश्राम दिन एका बिहानै आरम्भ हुन्छ जब उहाँ सभाघरमा प्रवेश गरिकन सिकाउनुभयो। यो कफरनहूमको सभाघर त्यस दिनमा अति आवश्यक धार्मिक केन्द्र थिएन। यो यस्तो देखिन्छ उहाँले नासरत छोड्नुभयो किनभने उहाँको आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, स्वीकार गरेनन् र उहाँ कफरनहूममा झर्नुभयो, जुन उहाँले आफ्नो संसारिक सेविकाईको सबै अवधिमा आफ्नो सदर मुकाम वा केन्द्र स्थान बनाउनुभयो। 22 यस प्रकार लेखिएको छ, अनि तिनीहरू उहाँका शिक्षामा चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनुभयो। यहाँ हामी देख्छौ यस व्यक्तिको व्यवहार गर्ने ढंग र सत्यताको शक्तिको प्रभाव। 23:24 भनिएको छ, त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एउटा मान्छे थियो, त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका येशु, हामीलाई तपाईसँग के सरोकार, के तपाई हामीलाई सर्वनाश पार्नलाई आउनु भएको हो, म तपाईलाई चिन्छु, तपाई परमेश्वरका पवित्र जन हुनुहुन्छ। यो मर्कुस रचित सुसमाचारमा यो पहिलो आश्चर्य कर्म आत्मिक क्षेत्रमा हो। परमेश्वर मात्र आत्मिक क्षेत्रमा नियन्त्रण हुनुहुन्छ, आत्मिक क्षेत्रको नियन्त्रण गर्नुहुन्छ, वा भूत प्रेतहरू दुष्ट आत्माहरूमाथि नियन्त्रण गर्नुहुन्छ। सम्पूर्ण रोमी साम्राज्य भरि भूत प्रेत दुष्ट आत्मा बाद अनियन्त्रित कुरा थियो भन्ने ऐतिहासिक प्रमाणहरू थुप्रै छन्। दुष्ट आत्मा भूत प्रेत आत्मालाई खाली प्रभु येशूले मात्र ठिक गर्नुहुन्छ। त्यही नै कारण मर्कुसले यो पहिलो आश्चर्य कर्मको उल्लेख गर्छन्। उसले यो आश्चर्य कर्मलाई पहिले बताउँछन्, पहिले ल्याउँछन्, किनभने येशु प्रभुसँग यस क्षेत्रमा अधिकार छ, शक्ति छ भन्ने संकेत गर्ने त्यहाँ दुई कुराहरू छन्। पहिलो, उहाँसँग कुनै पनि क्षेत्रमा शक्ति छ। दोस्रो, खाली परमेश्वरको पुत्रले मात्र, परमेश्वरले मात्र यस्तो काम गर्न सक्नुहुन्छ। यो चाहिँ उहाँको परिचयको एक भाग थियो। उहाँसँग अधिकार थियो, उहाँसँग शक्ति थियो, सामर्थ्य थियो। उहाँले अख्तियार हुनेवाला जस्तै सिकाउनुहुन्थ्यो र अहिले उहाँसँग त्यो शक्ति छ भन्नेको प्रदर्शन गर्नुहुन्छ। अनि आज पनि जताततै भूत आत्माहरूले हजारौंलाई हरेक क्षेत्रमा समातिरहेको छ, जकडिरहेको छ, ग्रसित गरिरहेको छ। अनि यिनीहरूसँग व्यवहार गर्ने एउटै तरिका हो, त्यो हो येशु ख्रिष्टको नाममा। उहाँले मात्र भूत आत्माहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ, नियन्त्रण गर्न सक्नुहुन्छ। अनि यो नै पहिलो आश्चर्य कर्म हो जुन हामीलाई मर्कुसमा दिइएको छ। 25:27 भनिएको छ, तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो, यो त नयाँ शिक्षा रहेछ, यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दा रहेछन्। अमित्र, यो कुराको ध्यान दिनुहोस् कि उहाँले आफ्नो शक्ति र उहाँको अधिकारको आफ्नो शिक्षामा र आश्चर्य कर्ममा प्रदर्शन गरिरहनु भएको छ, अनि तिनीहरूले यसको बुझ्न सकेनन्। उहाँसँग अख्तियार अधिकार थियो जो तिनीहरूले बुझ्न सक्दैनन्। 28 भनिएको छ, अनि चाँडै नै येशूको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। यसपछि मर्कुसले हामीलाई अर्को घटनातिर लाँदछन् जुन स्पष्ट छ कि त्यही दिनमा घटेको थियो, हुन सक्छ मध्याहको समयमा त्यो घटेको थियो। 29:31 भनिएको छ, अब उहाँ तुरन्तै सभागरबाट निस्केर याकुब र युहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। सिमोनको सासु जरोले थला परेकी थिइन् र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो र जरोले तिनलाई छोड़िहाल्यो अनि तिनले उहाँको सेवा गरिन्। यसपछि हामी उहाँलाई साँझ पखमा पछ्याउँछौ। 32-34 भनिएको छ, त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँका बिरामीहरू र भूत लागेकाहरू जम्मै ल्याए। सारा शहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो र धेरै भूतहरूलाई निकाल्नुभयो। तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन। मित्र, येशु चाहिँ महान डाक्टर भन्दा डाक्टर हुनुहुन्छ। मत्ती 8:16 अनुसार त्यही बेलुका येशुले जति बिरामी थिए सबैलाई निको पारिदिनुभयो। उहाँले औषधि प्रयोग गर्नुभएन र आवश्यक थिएन। उहाँले गर्नुभएको उपचार सधैँ सफल हुन्छ। यी सबै बिरामीहरू बिल्कुलै र तुरन्तै निको भइहाल्थे। मतीले भन्छन् कि यो चाहिँ यसैया अगमवक्ताले बोलेका कुरा पूरा होस् भनेर भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र रोगहरू बोक्नुभयो। यो कुरा ध्यान दिन चाखलाग्दो छ कि भूत आत्माहरूले प्रभु येशूलाई चिने र तिनीहरूले उहाँ को हुनुहुन्छ यो भनी जान्दथे र विश्वास गर्दथे। तापनि निश्चय नै तिनीहरू उद्धार पाएकाहरू थिएनन्। हामी उहाँको अति नै व्यस्तताको दिनमा गएका छौ अनि तपाई सोच्नुहुँदो हो कामले गर्दा अति नै थकै लाग्दो विश्राम दिनपछि उहाँ अबेरसम्म सुत्नुहुनेछ। तर हामी पढ्छौ 35 लेखिएको छ, बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। तपाई सोच्नुहुँदो हो व्यस्तताको विश्राम दिनपछि उहाँ अर्को दिनमा आराम गर्नुहुनेछ, धेरै लामो समयसम्म बेरसम्म सुत्नुहुनेछ। म थुप्रै प्रचारकहरूलाई जान्दछु, आइतबारमा व्यस्त रहेपछि सोमबार छुट्टी गर्छन् अनि म त्यसको निम्ति तिनीहरूलाई दोष लगाउँदिन। तर हामी देख्छौ प्रभु येशू बिहानै उठ्नुहुन्छ र एकान्तमा गएर प्रार्थना गर्नुहुन्छ। ओ, तपाईँ र मेरो निम्ति यो कस्तो पाठ छ! एक परमेश्वर स्वयं प्रार्थना गर्नुहुन्छ भने तपाईँ र मलाई प्रार्थनाको कति धेरै आवश्यकता रहेछ। 36-39 भनिएको छ, सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेटाएपछि तिनीहरूले भने, सबैले तपाईँलाई खोजिरहेका छन्। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आऊ हामीहरू नजिकका अरू शहरहरूमा जाउ र त्यहाँ पनि म प्रचार गर्न पाऊ, किनकि यसैको निम्ति म आएको हुँ। अनि सारा गलिलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो। हेर्नुहोस् त, यो सुसमाचारको आरम्भ हो, किनकि उहाँको शिक्षाद्वारा उहाँ उद्धारको निम्ति तयार गरिरहनु भएको छ। त्यो चाहिँ उहाँको मृत्यु र पुनरुत्थान हो। मित्र, उहाँको शिक्षाले हामीलाई उद्धार गर्दैन, तर क्रूसमा उहाँको कामले हामीलाई उद्धार गर्छ। यो कुराको ध्यान दिउ कि उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो र पूरा गलिलभरि मानिसहरूबाट भूतात्माहरू निकाल्नुभयो। उहाँ आफ्नो 3 सेविकाईको अवधिमा त्यो पूरा प्रदेशलाई ढाक्नुभयो, छाउनुभयो। फेरि हामी यो कुरा नोट गरौं कि त्यस दिनमा त्यहाँ भूत आत्मा शक्तिको थुप्रै प्रदर्शनहरू थिए। त्यस्ता समयहरू 3 थिए। एक समय चाहिँ मोसाको समयमा, दोस्रो एलियाको समयमा अनि तेस्रो चाहिँ येशु ख्रिष्ट यस संसारमा हुनुभएको समयमा। अहिले हामी यस अध्यायको अन्तिम आश्चर्यकर्मतिर आउँछौ। यी सबै कठिन मामलाहरू थिए अनि ती सबै बेग्ला बेग्लै थिए अनि यो चाहिँ कोरी हो। कोर निको नहुने रोग थिएन जुन हामीले लेबीमा देख्छौ, तर त्यो त्यस्तो रोग थियो जुन विनाशक र घातक थियो। यो निश्चय नै अति नै दयनीय रोग थियो, जबकि यसले रोगीलाई कुरूप बनाइदिन्थ्यो र समाजबाट परिवारबाट बहिष्कृत गरिदिन्थ्यो। 40-41 भनिएको छ, अनि एउटा कुष्ठरोगी उहाँ कहाँ आएर घुँडा टेक्दै यसो भनेर विन्ती गर्यो, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ। अनि 41 भनिएको छ, तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो र त्यसलाई भन्नुभयो, म इच्छा गर्दछु, तिमी निको भइजाऊ। अमित्र, कुनै व्यक्तिले कुष्ठरोगीलाई छुँदैन। यस व्यक्तिलाई हुन सक्छ धेरै सालदेखि छोइएको थिएन, न त यसले अरू कसैलाई छोएको नै थियो। म कल्पना गर्दछु उसको परिवारले भोजन, खाना र पानी ल्याएर एक ठाउँमा छोडिदिन्थे, अनि तिनीहरू घरमा वापस फर्केपछि तिनी आएर आफ्नो भोजन र पानी लिएर खाँदथे। तिनले सम्भवत आफ्नो हात हलाउन सक्थे होला, तर उनी तिनीहरू कहाँ नजिक कहिले पनि आउन सक्दैनथे। आफ्नो परिवारलाई आफ्नो अंगालोमा प्रेममा बाँध्न सक्दैनथे। आफ्नो बच्चालाई आफ्नो काखमा ल्याउन सक्दैनथे। अरू त के छुन पनि सक्दैनथे। तर अहिले प्रभुले यस व्यक्तिलाई छुनुहुन्छ र उहाँले तिनलाई शुद्ध गर्नुहुन्छ। 42-44 हामी पढ्छौ, त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो र त्यो निको भइहाल्यो। अनि उहाँले त्यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरन्तै पठाउनुभयो, हेर तिमीले यो कसैलाई नभन्नु, तर गएर तिमी आफैलाई पुजारी कहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोसाको आज्ञा बमोजिम बलि चढ़ाऊ। हजुर, शुद्ध गरिएको कोरीले मोसाले दिएको धार्मिक संस्कारको धार्मिक कृत्यको पछ्याउनु पर्ने थियो। हाम्रा प्रभुले मोसाको व्यवस्थाको उल्लंघन गर्नुभएन। 45 भनिएको छ, यस प्रकार लेखिएको छ, तर त्यो निस्केर गयो अनि यस विषयमा खुलम खुला प्रचार गर्न लाग्यो र येशु फेरि शहरमा खुलस्त प्रवेश गर्न सक्नु भएन र एकान्त ठाउँमा रहनुभयो, तर मानिसहरू चारैतिरबाट उहाँ कहाँ आए। हजुर, यो व्यक्ति यसको बारेमा चुपचाप रहन पर्नेमा बाहिर गएर चारैतिर यसको प्रचार गरे। हुन सक्छ उनले त्यो खुशीलाई आफ्नो हृदयभित्र गुम्स्याएर राख्न सकेन। येशूले त्यस कोरीलाई आफू निको भएको कुरा कसैलाई नभन्नु भन्ने आज्ञा दिनुभएको थियो, तर त्यसले येशूको आज्ञा नमानेर जताततै त्यो खबर फैलायो। फलस्वरूप बढ्ता भन्दा बढ्ता मानिसहरू निको हुनलाई येशू कहाँ आउन लागे। त्यसकारण बिरामीका भीड भएका हुनाले येशू शहर शहरभित्र पस्न सक्नु भएन। शहरको सट्टामा उहाँ मुख्य गरी एक्लास ठाउँहरूमा प्रचार गर्दै घुम्नुभयो। मित्र, महत्वपूर्ण कुरा चाहिँ यो हो कि प्रभु येशूमा कुनै कुरा असम्भव छैन। उहाँले तपाईँ र मेरो निम्ति गर्न नसक्ने कुनै त्यस्तो कुरा छैन। उहाँले तपाईँ र मलाई प्रेम गर्नबाट रोक्ने र क्षमा गर्नबाट रोक्ने कुनै त्यस्तो ठूलो पाप र अधर्म छैन। तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ हाम्रो आत्माको चंगाई, जुन मुक्ति र उद्धार हो। मित्र, उही जीवित अनि सामर्थ्य प्रभु येशु, उही आश्चर्य कर्म गर्ने प्रभु येशु आज पनि जीवित हुनुहुन्छ। उहाँ उद्धार गर्ने, उही मानिसको व्यथा र समस्या बुझिदिने प्रभु आज पनि जीवित हुनुहुन्छ र उहाँ हामीलाई कुनै पनि समस्याबाट बचाउन उपस्थित हुनुहुन्छ। हाम्रो जीवनको दशा कस्तो छ, अर्थ के उहाँ तपाईँ र मेरो आत्मालाई बचाउन चाहनुहुन्छ।
I'm not afraid to die. श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।